यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म अच्युत अरियाल। शुरूमा प्रमुख समाचार। बाढ़ी पहिरो डुबान जस्ता प्राकृतिक विपत्तिबाट पीड़ितलाई राहत दिन तत्कालीन र दीर्घकालीन योजना बनाएर अगाडि बढ़ने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रतिबद्धता। गत आइतबारदेखिको वर्षाका कारण आएको बाढ़ी पहिरोमा पनि हालसम्म 111 जनाको मृत्यु, 37 जना अझै बेपत्ता। देशका 3 वटा प्रदेशमा मात्रै 7 अर्ब भन्दा बढ़ीको धान बालीमा क्षति पुगेको प्रारम्भिक विवरण। भारत सरकारको आर्थिक सहयोगमा निर्मित जयनगर कुर्ता सीमापार रेलमार्ग नेपाल सरकारलाई हस्तान्तरण। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आगामी मंगिर 21 देखि 23 गतेसम्म काठमाण्डुमा पुनर्निर्माण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने र 1 वर्षको अवधिमा कोविडका कारण 1,80,000 स्वास्थ्यकर्मीको मृत्यु भएको विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको तथ्याङ्क।
4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G बाट गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रधानमन्त्री शेरबहादुर देउवाले बाढ़ी पहिरो डुबान जस्ता प्राकृतिक विपत्तिबाट पीड़ित नागरिकलाई राहत दिन तत्कालीन र दीर्घकालीन योजना बनाएर सरकार अघि बढ़ने बताउनु भएको छ। बाढ़ी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणपछि कैलालीको धनगढ़ीमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले बेमौसमी बाढ़ीबाट मुलुकभर भएको क्षतिको विवरण संकलन गरेर पीड़ितलाई राहत उपलब्ध गराइने र क्षति न्यूनीकरणका लागि तत्कालीन तथा दीर्घकालीन समाधानका उपाय खोजिने बताउनुभयो।
एउटा चाहिँ तत्कालीन राहत कार्यक्रम लगायत पछिका लागि पनि हामी चाहिँ सबै कुराहरू देशभरिमा नै ठुलो भयावह चाहिँ बढ़ आएको छ। यसको तत्कालीन र लङ टर्म प्याकेज, तत्कालीन उद्धार, रेस्क्यु, रिलिफ, रिहेबिलिटेसन हो या त्यसपछि रिकन्स्ट्रक्सनदेखि नै धेरै कुराहरू लागि छ। अहिले चाहिँ रेस्क्यु गर्ने कुरा भइरहेछ, रिलिफ दिने काम पनि भइरहेछ, बस्ती बसाउनु पनि रिहेबिलिटेसन गराउनु पर्ने कुरा भइरहेछ। त्यो गरिसकेपछि अनि अरू सबै काम गर्दछु। नेपालमा चाहिँ प्रिपेयरनेसको कमी छ, प्रिपेयरनेस नभएको कारणले पनि यो चाहिँ तत्कालीन सबै कुरा खोजखाज गर्नुपर्ने हुन्छ, गर्नुपर्ने हुन्छ। यसरी चाहिँ हामीले चाहिँ यसमा प्रिपेयरनेस सदाका लागि कुन बेला के हुन्छ भन्ने अन्दाज गरेर के जे पनि हुन्छ भनेर हामीले चाहिँ प्रिपेयरनेसको पनि एउटा ध्यान दिएर प्लान गर्नुपर्ने देखाएको छु मैले।
पत्रकारको जिज्ञासामा प्रधानमन्त्री देउवाले एमसीसी नेपालको हितमा रहेकाले त्यो पारित हुने विश्वास व्यक्त गर्नुभयो। प्रधानमन्त्री देउवाले एमसीसीमा नेपालको कानून लागू हुने र यो अनुदान भएकाले प्रचार गरिए जस्तो विषय एमसीसीमा केही पनि नभएको स्पष्ट गर्नुभयो।
एमसी पास गर्ने हो, एमसी के सुनेछ नि भने एमसीको सम्बन्धमा झुटा प्रचार गरिरहेको छ। अनुदान हो, नेपालको कानून लागू हुन्छ भनेर यसमा उनीहरूले भनिसके, नेपालको कानून एमसीभन्दा माथि हुन्छ भनिसके, उनीहरूले नेपालकै कानून भन्दा तल हो भनिसके उनीहरूले। हामी नेपालको कानून भन्दा ठुलो भनेकै थियौँ एमसीको, जबकि ऋण लिएको हामीले अन्तर्राष्ट्रिय ऋण छौँ, एडिबी, वर्ल्ड ब्याङ्क, यिनीहरूले चाहिँ झगडा भयो अन्तर्राष्ट्रिय कानून लागू हुन्छ, नेपालको कानून लागू हुँदैन, मुद्दा आर्बिट्रेजमा मुद्दा जान्छ। यो त्यो सधैँ छैन, यो त अनुदान हो, नेपालमा अनुदान आउने त यहाँ एउटा तत्त्व छ, नेपालमा अनुदान जस्तो जान्छ नि, ग्रान्ट हो अनुदान हो, ऋण हो के हो।
प्रधानमन्त्री देउवाले आगामी वैशाख महिनाभित्र सबै नेपालीहरूलाई कोरोना भाइरस विरूद्धको खोप दिने गरी सरकारले काम गरिरहेको पनि जानकारी दिनुभयो। नेपाली कांग्रेसका सभापति समेत रहनुभएका प्रधानमन्त्री देउवाले पार्टीको अधिवेशन जारी रहेको र निर्धारित समयमै महाधिवेशन हुने गरी निर्वाचन समितिले काम गरिरहेको बताउनुभयो। यसैबीच प्रधानमन्त्री देउवाले आज कञ्चनपुरमा महाकाली नदीले गरेको क्षतिको निरीक्षण गर्नुभएको छ। आज बिहान हेलिकप्टर मार्फत महेन्द्रनगर पुग्नुभएका प्रधानमन्त्री देउवाले महाकाली नदीले कटान गरेको भाइरल रोडको स्थलगत अवलोकन गर्नुभएको थियो। निरीक्षणपछि प्रधानमन्त्री देउवाले बाढ़ीले गरेको क्षतिको तथ्याङ्क संकलन गरेर गुरू योजना बनाएर समस्याको समाधान गर्ने बताउनुभयो। यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको टोलीले हिजो डोटी, बझाङ, बैतडी, डडेलधुरा, कञ्चनपुरका बाढ़ी पहिरो प्रभावित विभिन्न क्षेत्रको स्थलगत तथा हवाई निरीक्षण गरेको थियो। गत असोज 31 गते आइतबारदेखिको अविरल वर्षापछि सुदूरपश्चिमका विभिन्न जिल्लामा बाढ़ी पहिरो तथा डुबानबाट भएको क्षतिको स्थलगत निरीक्षणका लागि बिहिबार पश्चिम पुग्नुभएका प्रधानमन्त्री देउवा सहितको टोलीले सुदूरपश्चिम प्रदेशमा बाढ़ी पहिरो तथा डुबानले पुर्याएको जनधनको क्षति, उद्धार तथा राहत कार्य, विस्थापित परिवारको अवस्था लगायतका विषयमा जानकारी लिएको छ। प्रधानमन्त्री देउवाको टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, पर्यटन मन्त्री प्रेम आले, पूर्व मन्त्रीहरू रमेश लेखक, एनपी साउद र वीर बहादुर बलायर सहभागी हुनुहुन्थ्यो। प्रधानमन्त्री शेरबहादुर देउवाले बर्दिया जिल्लाको बाढ़ी प्रभावित क्षेत्रको अवलोकन गर्नुभएको छ। गत आइतबारदेखिको अविरल वर्षापछि कर्णाली नदीको बाढ़ीले पुर्याएको क्षतिको अवस्था बुझ्नका लागि प्रधानमन्त्री देउवा आज बर्दिया पुग्नु भएको हो। प्रधानमन्त्रीसँगै अर्थमन्त्री जनार्दन शर्मा पनि त्यहाँ पुग्नु भएको थियो। कर्णाली नदीमा आएको बाढ़ीका कारण राजापुर नगरपालिकाको 1248 र गेरुवा गाउँपालिकाको 210 घर डुबानमा परेका थिए। केही दिन अघिको अविरल वर्षाका कारण आएको बाढ़ी पहिरो र डुबानमा परि आजसम्म देशभर 111 जनाको मृत्यु भएको छ भने 37 जना अझै बेपत्ता छन्। बाढ़ी पहिरोमा परि प्रदेश 1 65, बागमती प्रदेशमा 1, गण्डकी प्रदेशमा 2, लुम्बिनी प्रदेशमा 4, कर्णाली प्रदेशमा 7 र सुदूरपश्चिम प्रदेशमा 32 जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। बाढ़ी पहिरामा परि प्रदेश 1 11, प्रदेश 2 1, लुम्बिनी र कर्णाली प्रदेशमा 1-1 र सुदूरपश्चिम प्रदेशमा 23 गरी 37 जना बेपत्ता भएका पनि प्रहरीले जनाएको छ। यसै गरी देशभर 42 जना घाइते रहेका छन्। गृहमन्त्री बालकृष्ण खाँडले प्राकृतिक विपद र प्राकृतिक प्रकोप न्यूनीकरणका लागि सबै पक्ष मिलेर अगाडि बढ्नुपर्ने बताउनु भएको छ। नेपाल भौगर्भिक समाज, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल हाइड्रोलोजिकल एसोसिएशनले आयोजना गरेको कार्यक्रममा गृहमन्त्री खाँडले विपद जोखिम न्यूनीकरण सबैको प्रयासबाट मात्र सम्भव हुने बताउनुभयो। उहाँले विपद जोखिम न्यूनीकरणमा सरकारले सम्पूर्ण सरकारी संयन्त्रलाई क्रियाशील बनाउने स्पष्ट गर्नुभयो।
जुटेर मात्र सम्भव छ विपदको जोखिम न्यूनीकरणको लागि, ज्यादा नै उचित छ त्यसरी जुटेर काम गरौँ। सरकारले पनि आफ्ना सम्पूर्ण संयन्त्रलाई, सम्पूर्ण विभागलाई, सम्पूर्ण पक्षलाई चाहिँ जुटाएर अगाडि बढ्नेछ र हामी सबै नेपालीहरूले पनि जुटेर विपदबाट नेपालीहरूको र नेपालको भूमिको पनि रक्षा गर्नेछौँ। र त्यसका लागि थुप्रै चुनौतीहरू छन् र प्राकृतिक विपदबाट हामीले पहिला नदीलाई बचाउँ, पानीलाई रक्षा गरौँ, वनस्पति र जीव जन्तुलाई रक्षा गरौँ, सबैको रक्षा गर्न सकिन्छ।
गृहमन्त्री खाँडले सरकारले विपद जोखिम न्यूनीकरण केन्द्रित राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण स्थापना गरेको बताउनुहुँदै यसले विज्ञ लगायत सबैको सहयोग लिएर प्राकृतिक विपदको सामना र यसको न्यूनीकरणमा काम गर्ने उल्लेख गर्नुभयो। कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सागर कुमार राईले नदीनाला र पहिरोबाट उत्पन्न प्राकृतिक विपदबाट बस्न र पूर्व तयारीका बारेमा विभिन्न काम गरिरहेको र प्राधिकरणसँग सहकार्य गर्न मन्त्रालय तयार रहेको स्पष्ट गर्नुभयो। त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन प्रसाद पोखरेलले प्राकृतिक विपद र प्राकृतिक प्रकोप न्यूनीकरणका क्षेत्रमा के कसरी सहकार्य गर्न सकिन्छ भन्नेमा मन्त्रालय तयार रहेको बताउनुभयो। प्रकोप न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज आयोजित कार्यक्रममा दुईवटा सत्रमा विभिन्न 8 विज्ञहरूले कार्यपत्र समेत प्रस्तुत गर्नुभएको थियो। असोज 31 गतेदेखि भएको बेमौसमी वर्षाका कारण देशका 3 प्रदेशमा मात्रै 7 अर्ब रूपियाँ भन्दा बढ़ीको धानबालीमा क्षति भएको छ। सुदूरपश्चिम, लुम्बिनी र प्रदेश 1 प्राप्त प्रारम्भिक विवरण अनुसार ती प्रदेशहरूमा 67,919 हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा बाढ़ी र वर्षाले क्षति पुर्याएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ। अनुमानित 7,22,00,00,000 रूपियाँको धानबालीमा क्षति पुगेको कृषि मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाश सञ्जेलले जानकारी दिनुभयो। मन्त्रालयले 7 प्रदेशहरूमा 1-1 कार्यटोली गठन गरी क्षतिको विवरण संकलन गरिरहेको तथा क्षति मूल्यांकन र राहतबारे छलफलका लागि यही कार्तिक 9 मंगलबार 7 प्रदेशका कृषि मन्त्री र कृषि सचिवको बैठक आयोजना गरिएको जनाएको छ। नेपाल पर्वतारोहण संघले सोलुखुम्बुको 6,470 मिटरको मेरापिक हिमाल आरोहण गरी फर्कने क्रममा बाटोमै फँसेका मध्ये 4 विदेशी र 1 नेपाली पथ प्रदर्शकको उद्धार गरेको छ। नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामाले एक विज्ञप्ति जारी गर्दै पछिल्ला केही दिनको खराब मौसमका कारण मेरापिक हिमाल आरोहण गरी फर्कने क्रममा बाटोमै फँसेका मध्ये आरोही तथा पथ प्रदर्शकलाई उद्धार गरी काठमाडौँ ल्याइएको जानकारी दिनुभयो। नेपाल वायुसेवा निगमले सुदूरपश्चिम प्रदेशका पहाड़ी जिल्लामा आइतबारदेखि उड़ान भर्ने भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेको निर्देशनमा निगमले आइतबारदेखि सुदूरपश्चिमका पहाड़ी जिल्ला बझाङ, बाजुरा र डोटीमा कैलालीको धनगढ़ीबाट नियमित रूपमा हवाई सेवा सञ्चालन गर्ने तयारी गरेको वायुसेवा निगमका महाप्रबन्धक डीम प्रकाश पौडेलले बताउनुभयो। बेमौसमी वर्षापछिको बाढ़ी पहिरोले पहाड़ी जिल्लाका राजमार्ग अवरूद्ध भई यातायात सेवा बन्द भएकाले नागरिकलाई सहज रूपमा सेवा दिने उद्देश्यले वायुसेवा निगमका जहाज सञ्चालन गर्न मन्त्री आलेले निर्देशन दिनुभएको हो। मन्त्री आलेकै निर्देशनमा नेपाल वायुसेवा निगमले आइतबारदेखि धनगढ़ी काठमाडौँ पनि उड़ान गर्ने भएको छ। यसैबीच मन्त्री आलेले आजै कैलालीको धनगढ़ीमा रहेको गेटा विमानस्थलको निरीक्षण गर्नुहुँदै गेटा विमानस्थललाई राष्ट्रिय स्तरको विमानस्थलमा विस्तार गर्नुपर्ने बताउनुभयो। कुल 63 बिघा क्षेत्रफल रहेको विमानस्थललाई थप व्यवस्थित र सुविधा सम्पन्न बनाउन बजेट विनियोजन गर्ने मन्त्री आलेले प्रतिबद्धता व्यक्त गर्नुभयो। को वर्षासँगै आएको बाढ़ी पहिरोमा पनि बझाङको थलारा गाउँपालिकामा बेपत्ता भएकाहरूको खोजी गर्न र विस्थापितका लागि तत्काल राहत उपलब्ध गराउन स्थानीयले माग गरेका छन्। गत मंगलबार आएको पहिरोमा पनि गाउँपालिकाका 7 घर पुरिएका छन् भने 2 गाउँपालिकाका मानिस विस्थापित भएका छन्। बझाङबाट संवाददाता सत्यराज सिंहको रिपोर्ट।
थलारा गाउँपालिका 4 डिक्लामा मंगलबार बिहान 4 बजे पहिरो जाँदा 23 जना बेपत्ता भएका छन्। गाउँभन्दा माथि ढोकदिना भन्ने ठाउँबाट पहिरो जाँदा तल्लो डिक्ला र मल्लो डिक्ला गरी 2 गाउँका स्थानीयहरू विस्थापित भएका छन् भने 7 घर पुरिएका छन्। बेपत्ता हुनेमा गोगने सार्कीका एकै घरका 18 जना र डरे पार्कीका घरका 5 जना रहेका छन्। अहिलेसम्म 2 जनाको मात्रै शव भेटिएको छ भने 21 जना अज्ञात रहेका छन्। सामान्य झरी पर्दा झस्कने डिक्लावासी न त घर छोडेर अन्त कहीँ जान सके न त निदाउन नै। गत मंगलबार बिहान 4 बजे सोचे भन्दा फरक भइदियो। 500 मिटर माथिबाट पहिरो आउँदा अग्लो ठाउँमा भएको गगने सार्कीको घर बग्यो, जहाँ गगने सार्की र डरे पार्कीका गरी 23 जना सुरक्षित थानेर बसिरहेका थिए। यसरी पुरानो पहिरोले घर लग्छ भनेर छिमेकी गगने सार्कीको घरमा आफ्ना 5 जना घरका सदस्य सारेको पीड़ित डरे पार्कीले बताउनु भयो।
4 बजे म बालबच्चालाई त्यहाँ पुगाएर म उहाँ जाँदाखेरि त्यो घर भयो, सुरक्षित हुने भने त्यहाँ केही छैन।
अहिले त्यो ठाउँ बाबु राज्यले आर्जेको हुँदा मात्रै बसिरहेको र अब सबैले गाउँरै अन्त सार्न पहल गरिदिनु पर्ने बताउनुहुन्छ स्थानीय तथा थलारा गाउँपालिका कार्यपालिका सदस्य राम दलविक।
एकै रातमा 18-20 गएपछि यो गाउँ जोखिममा छ, यहाँ बसा हेर्नुहोस् न, यो केही छैन।
घटना भएको 72 घण्टापछि मात्रै बेपत्ता भएकाहरूको खोजी भइरहेको छ। नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी घटनास्थलमा खटिनु भएका छन्। जिल्लामा अझै पनि 21 जना बेपत्ता रहेका छन् भने 9 जनाको मात्रै शव भेटिएको छ। यो विषय परिस्थितिमा जिल्ला प्रशासन कार्यालय कसरी अगाडि बढ्छ त? प्रमुख जिल्ला अधिकारी मोहन अधिकारी।
तत्काल चाहिँ स्थानीय निकायहरूले टेन्टपाल लगायत आफन्तकोमा स्कूलमा कतै व्यवस्थापन गर्नु भएको छ। मैले विशेष गरी थलारा र खत्तरछन्द गाउँपालिकाका अध्यक्षज्यूहरूसँग समन्वय गरेको छु। सरकारको उपस्थिति छैन भन्ने वातावरण सिर्जना गर्दैनौ, क्षति भएछ, हामीले सक्ने हामी गर्छौं र त्यहाँबाट राहत र यो पुनर्स्थापनाको लागि हुने सहयोग चाहिँ त्यहाँबाट भयो भने हामीलाई सजिलो हुन्छ भन्नुभएको छ। त्यो काम हामी समन्वयमा गर्छौं।
सुदूरपश्चिममा सबैभन्दा बढी वर्षातको असर बझाङ जिल्लामा परेको छ। जिल्लाका सबै बस्तीमा साना ठूला पैरा खसेका छन् भने 100 बस्ती विस्थापित हुन पुगेका छन्। बझाङको क्षति मात्रै हेर्दा पनि 20 वर्ष पहिलेको अवस्थामा पुगेको छ। यसरी मर्माहित बनाएको यो समयमा सबै निकायले एकजुट भएर अघि बढ्नुको विकल्प छैन। सत्यराज सिंह, रेडियो नेपाल, बझाङ।
राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नेपालका लागि ब्राजिल, इटाली, माल्टा र दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतहरूले आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्नुभएको छ। त्यस अवसरमा परराष्ट्र मन्त्री डाक्टर नारायण खड्का, प्रधान सेनापति प्रभुराम शर्मा तथा राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति थियो। भारत सरकारको आर्थिक सहयोगमा निर्मित 35 किलोमिटर जयनगर कुर्ता सीमापार रेलमार्ग नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ। आज काठमाडौँमा आयोजित एक समारोहमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादवलाई नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले रेलमार्गको स्वामित्व सम्बन्धी दस्तावेज हस्तान्तरण गर्नुभयो। आजदेखि रेलमार्गको स्वामित्व नेपाल रेलवे कम्पनी लिमिटेडमा हस्तान्तरण भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आगामी मंगिर 21-23 गतेसम्म काठमाडौँमा पुनर्निर्माण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ। प्राधिकरणले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी 2072 वैशाख 12 भूकम्पपछिको पुनर्निर्माणमा नेपालले हासिल गरेका उपलब्धि र अनुभव अन्तर्राष्ट्रिय समुदायलाई बाँड्ने उद्देश्यले सम्मेलनको आयोजना गर्न लागेको जानकारी दिएको हो। प्रदेश नम्बर 1 आज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मतका लागि प्रस्ताव पेश गर्नुभएको छ। बैठकमा प्रस्ताव पेश गर्नुअघि मुख्यमन्त्री आचार्यले केही दिन अघि अविरल वर्षाका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुहुँदै बाढ़ी पहिरो तथा वर्षाले प्रदेश नम्बर 1 भएको क्षतिबारे जानकारी गराउनु भएको थियो। सभामुख प्रदीप कुमार भण्डारीले विश्वासको मतका लागि प्रदेशसभामा पेश भएको प्रस्तावमा यही कार्तिक 7 गते बस्ने बैठकमा छलफल भई सोही दिन मत विभाजन हुने जानकारी दिनुभयो। नेपालमा आज 708 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत 24 घण्टामा 9376 जनाको नमूना परीक्षण गर्दा 708 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गएको 24 घण्टामा 932 जना संक्रमण मुक्त भएका छन्। मन्त्रालयको तथ्याङ्क अनुसार कोरोना संक्रमणबाट मुक्त हुनेको दर 97.2% रहेको छ। आज थप 11 जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले साहित्यले संसारलाई जोड्न पुलको काम गरिरहेको बताउनु भएको छ। पत्रकार एवं साहित्यकार वियोगी बुढा थोकीको नियात्रा संग्रह सनही सनही यात्रामा को आज काठमाडौँमा आयोजित लोकार्पण समारोहमा मन्त्री कार्कीले उत्कृष्ट साहित्य सृजनामा सबै स्रष्टालाई जोड्न मन्त्रालयले कड़ीका रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले निष्ठावान र कर्मयोगी बुढाथोकी जस्ता व्यक्तिबाट मात्रै मुलुक अटल समृद्धिमा जाने मात्र नभई समाजमा देखिएका विभेद अन्त्य हुने बताउनुभयो। पत्रकार वियोगीको बाल्यकाल जन्मथलो पर्यावरण संरक्षण र स्वदेश तथा विदेश भ्रमणमा देखेका एवं भोगेका विषयवस्तु समेटिएको कृतिमा 21 लेख समेटिएको छ। एकाउन्टेबिलिटी ल्याब नेपालले इन्टिग्रिटी आइकन 2021 सार्वजनिक गरेको छ। यस वर्षका इन्टिग्रिटी आइकनलाई देशभरिबाट प्राप्त भएका 335 मनोनयनबाट सार्वजनिक सेवामा रहेर निष्ठापूर्वक काम गर्ने 5 नाम छनौट गरिएको ल्याब नेपालका कार्यक्रम संयोजक अस्मिता शर्माले जानकारी दिनुभयो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायको निर्णायक समितिले विभिन्न चरणमा छलफल पश्चात नर्सिङ अधिकृत कोविड फोकल पर्सन शीला शर्मा, नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पंगिनी, मकवानपुरगढ़ी गाउँपालिका मकवानपुरका कृषि अधिकृत चन्द्रकान्त चौधरी, भक्तपुर अस्पताल भक्तपुरका मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर सुमित्रा गौतम र भाषा आयोग काठमाडौँका उपसचिव डाक्टर लोक बहादुर लोपचनलाई चयन गरेको हो। नेपालमा 8 वर्ष अघिदेखि ल्याब नेपालले उत्कृष्ट काम गर्ने कर्मचारीलाई सम्मान गर्दै आएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले कोविडका कारण 180,000 स्वास्थ्यकर्मीको मृत्यु भएको तथ्याङ्क सार्वजनिक गरेको छ। डब्ल्यूएचओले सन् 2020 सन् 2021 मेसम्ममा ती स्वास्थ्यकर्मीहरूको कोविड कार्यक्षेत्रमा खटिएका बेला चिन्ता र थकानका कारण मृत्यु भएको हुन सक्ने जनाएको छ। विश्वभर करिब 13,50,00,000 स्वास्थ्यकर्मी रहेका अनुमान गरिएको छ। विश्व स्वास्थ्य संगठनले स्वास्थ्यकर्मीको निधनलाई अति दुःखद भन्दै स्वास्थ्यकर्मीहरूको सुरक्षाका लागि महत्वपूर्ण नीति र वातावरण निर्माणमा जोड़ दिएको छ। कोरोना महामारीका कारण विश्वभर करिब 50,00,000 मानिसको मृत्यु भइसकेको छ भने 24 करोड़ भन्दा बढ़ी मानिस संक्रमित छन्। अस्ट्रेलियाको दोस्रो ठूलो शहर मेलबर्न पनि लकडाउन मुक्त भएको छ। विभिन्न चरणमा सरकारले लकडाउन हटाउँदै मेलबर्नमा भने सबभन्दा पछिसम्म कायम राखेको थियो। लकडाउन हटेर सबै पसल व्यवसाय आवजावत खुल्ला भएपछि शहरका बासिन्दाहरूले खुशियाली मनाएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनले ताइवानमाथि आक्रमण गरे अमेरिकाले ताइवानको रक्षा गर्ने बताउनु भएको छ। अमेरिकाको लामो समयदेखिको चिनिया नीति बदलिएको संकेत स्वरूप अमेरिकी राष्ट्रपतिले ताइवानको रक्षा गर्न आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो। अब आर्थिक समाचार।
नेपाल विद्युत प्राधिकरणले 2000 मेगावाट क्षमताका जलविद्युत आयोजनाहरू एकसाथ अघि बढ़ाउने जनाएको छ। नेपाल विद्युत प्राधिकरण कर्मचारी संघको 12 महाधिवेशनलाई शुक्रबार सम्बोधन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले 2000 मेगावाटका ठूला आयोजनाहरू एकसाथ अघि बढ़ाउने जानकारी दिनुभयो। उहाँले प्राधिकरणले 2000 मेगावाटका आयोजना बाहेक 450 मेगावाटको अरूण चौथो जलविद्युत आयोजना पनि शुरू गर्ने बताउनुभयो। करिब 1500 मेगावाट क्षमताको अपर अरूण र अरूण चौथो परियोजना अरूण करिडोरमा मात्रै विकास गर्न लागि भन्दै कर्मचारीको लगानीमा पनि थप आयोजना विकास गर्ने प्राधिकरणको योजना समेत रहेको कार्यकारी निर्देशक घिसिङले जानकारी दिनुभयो। अन्तर्राष्ट्रिय उडानको अनुमति एओसी पाउने नेपालको निजी लगानीका वायु सेवा कम्पनीको संख्या 5 पुगेको छ। पछिल्लो अन्तर्राष्ट्रिय उडानको अनुमति एओसी एति एयरलाइन्सले पाएको छ। यसअघि बुद्ध एयरलाइन्स, सिरी एयरलाइन्स, नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति पाएका थिए। तनहुँमा निर्माणाधीन 140 मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माणले गति लिएको छ। आयोजनाको प्याकेज 3 अन्तर्गतको प्रसारण लाइन निर्माणका लागि हालसम्म 7 टावर निर्माण सम्पन्न भइसकेका छन्। कुल 94 मध्ये 27 फाउन्डेशनको काम सकिएको र 6 फाउन्डेशनको काम चलिरहेको छ। त्यस्तै 20 टावरका लागि आवश्यक सामग्री फिल्डमा आउने क्रममा रहेको आयोजना प्रमुख अच्युत घिमिरेले जानकारी दिनुभयो। आयोजनाले 3 प्याकेज मध्ये प्याकेज 1 अन्तर्गत नदी फर्काउने, बाँध निर्माण गर्ने लगायतका काम र प्याकेज 2 अन्तर्गत भूमिगत गर्ने काम पनि तीव्र बनाएको छ। दाङको तुलसीपुर उपमहानगरपालिका स्थित गणेश सामुदायिक वन समूहले प्रवेश शुल्क लगायत बापत 1 करोड रुपियाँ बढी आमदानी गरेको छ। सामुदायिक वन समूहले निर्माण गरेको राप्ती शान्ति उद्यान घुम्न आउने पर्यटकलाई लिने गरेको शुल्क बापत सो आमदानी गरेको हो। सामुदायिक वन समूहको 55 लाख रुपियाँ सहित संघ, प्रदेश र स्थानीय निकाय लगायत विभिन्न संघ संस्थाको 5 करोड 45 लाख रुपियाँ लागतमा सो उद्यान 9.5 हेक्टर क्षेत्रफलमा निर्माण गरिएको छ। कोरोना महामारीकै बीच नयाँ वर्षका दिन मात्रै 7,000 बढीले पार्क अवलोकन गर्दा एकै दिनमा 2 लाख रुपियाँ आमदानी गरेको शान्ति उद्यान निर्माण समितिका अध्यक्ष दिल्ली राज भण्डारीले जानकारी दिनुभयो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो अर्जुन श्रेष्ठ। अब खेलकुद समाचार।
इटालीमा व्यावसायिक फुटबल खेल्दै आएका नेपाली मूलका युवा खेलाड़ी विकास मिराग्लीले च्यासल युथ क्लबबाट शहीद स्मारक ए डिभिजन लीग फुटबल खेल्ने भएका छन्। युवा स्ट्राइकर विकासले शुक्रबार ए डिभिजन क्लब च्यासलसँग सम्झौता गरेका छन्। विकासले 1 वर्षका लागि च्यासलसँग सम्झौता गरेका हुन्। नेपालको शीर्ष डिभिजनको लीग कार्तिक 29 गतेबाट शुरू हुनेछ। च्यासलले विदेशी खेलाड़ीको रूपमा विकासलाई अनुमोदन गरिएको जनाएको छ। ए डिभिजन लीग खेल्नका लागि विकास मंगलबार साँझ नेपाल आइपुगेका थिए। 18 वर्षीय विकासले पछिल्लो समय इटालीमा चर्चा कमाइरहेका छन्। इटालीको यु 16 राष्ट्रिय टीमबाट खेलिसकेका विकास इटालीको चर्चित क्लब एटलान्टाको युथ टीमबाट खेल्नेछन्। सन् 2008 6 वर्षको उमेरमा नेपालबाट इटाली पुगेका विकास 13 वर्षपछि नेपाल आएका हुन्। 3-स्टारका गोलकिपर फ्रियोसोले क्लबसँगको सम्झौता नवीकरण गरेका छन्। 3-स्टारले शुक्रबार सामाजिक सञ्जालबाट गोलकिपर फ्रियोसोले सम्झौता नवीकरण गरेको जनाएको छ। फ्रियोसोले 1 वर्षका लागि 3-स्टारसँग सम्झौता नवीकरण गरेका हुन्। 3-स्टार यसै सिजनका लागि युवा गोलकिपर अरूण ब्रोलालाई अनुमोदन गरिसकेको छ। सुर्खेतको वीरेन्द्रनगरमा यही कार्तिक 10 गतेदेखि काँक्रीबिहार गोल्ड कपको आयोजना हुने भएको छ। काँक्रीबिहार युवा क्लबको आयोजनामा सञ्चालन हुने अन्तरपालिका स्तरीय फुटबल प्रतियोगिता हो। क्लबका अध्यक्ष चन्द्रप्रकाश साईले प्रतियोगितामा सुर्खेतका 9 स्थानीय तहका फुटबल टोलीले सहभागिता जनाउने बताउनु भयो। प्रतियोगिताका विजेताले 1 लाख र उपविजेताले 50,000 पुरस्कार तथा ट्रफी पाउनेछन्। कार्तिक 14 गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि टीम दर्ताको समय आइतबारसम्म तोकिएको छ। हालसम्म 7 टीमले सहभागिता जनाउने भएका छन्। कर्णालीमा फुटबल खेलको विकास तथा प्रबन्धन गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागेको आयोजकको भनाइ छ।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नम्बर 1 बागमती र गण्डकी प्रदेशका 1-2 स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 24.2 डिग्री सेल्सियस, न्यूनतम 16.8 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 25 डिग्री सेल्सियस, न्यूनतम 15 डिग्री सेल्सियस। पोखराको अधिकतम 24.3 डिग्री सेल्सियस, न्यूनतम 19.8 डिग्री सेल्सियस, वर्षा 52.5 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 30.2 डिग्री सेल्सियस, न्यूनतम 20.5 डिग्री सेल्सियस र दिपायलको अधिकतम 32 डिग्री सेल्सियस, न्यूनतम 20.6 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। बाढ़ी पहिरो डुबान जस्ता प्राकृतिक विपत्तिबाट पीड़ितलाई राहत दिन तत्कालीन र दीर्घकालीन योजना बनाएर अगाडि बढ़ने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रतिबद्धता। गत आइतबार देखिको वर्षाका कारण आएको बाढ़ी पहिरोमा परिहालसम्म 111 जनाको मृत्यु, 37 जना अझै बेपत्ता। देशका तीनवटा प्रदेशमा मात्रै 7 अर्ब भन्दा बढ़ीको धान बालीमा क्षति पुगेको प्रारम्भिक विवरण। भारत सरकारको आर्थिक सहयोगमा निर्मित जयनगर कुर्ता सीमा पार रेलमार्ग नेपाल सरकारलाई हस्तान्तरण। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आगामी मंगसिर 21-23 गतेसम्म काठमाडौँमा पुनर्निर्माण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने र एक वर्षको अवधिमा कोविडका कारण 180,000 स्वास्थ्य कर्मीको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्याङ्क। यसका साथै साँझ 7 बजेको समाचार यही सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।